यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी। सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुख देवराज घिमिरेको रूलिङ। संविधानको भावना अनुसार स्वास्थ्य सेवामा समान पहुँच पुर्याउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप नेपालको 71 वर्षको उमेरमा आज निधन, आजै अन्त्येष्टि गरिने। र इजरायल गाजा युद्ध शुरू भएदेखि 16,000 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क।
जहाँ भए पनि आउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संघीय संसद प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2082/83 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ। छलफलमा भाग लिँदै सत्तापक्षीय दलका सांसदहरूले सरकारले नीति तथा कार्यक्रम मार्फत ल्याएका विषयहरू सकारात्मक रहेको भन्दै प्रभावकारी बजेटको व्यवस्था र कार्यान्वयनमा जोड़ दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममा राष्ट्र निर्माणका लागि बलिया आधारहरू नदेखिएको, सुखी नेपाली समृद्ध नेपालको लागि योजनाबद्ध कार्यक्रम आउन नसकेको र पुराना कार्यक्रमको निरन्तरता मात्रै देखिएको बताउनुभयो। नेपाली कंग्रेसका सांसद धनराज गुरूङले विकासका लागि पीपीपी मोडेलमा जानुपर्ने, विद्युतीय सवारी साधन संचालनमा जोड़ दिनुपर्ने, पर्यटन क्षेत्रको विकासमा विशेष योजना सहित अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका सांसद योगेश भट्टराईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान, प्रभावकारी विकास, ऊर्जा, कृषि, पर्यटन, मानव संसाधन विकासका लागि नीति तथा कार्यक्रम सकारात्मक रूपमा आएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रम मुलुकको अर्थतन्त्र चलायमान गराउने, युवाका लागि उद्यमशीलता र रोजगारी सिर्जना गर्ने, ऊर्जा तथा जलविद्युत विकास गर्ने गरी आउन नसकेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर स्वर्णिम वाग्ले नीति तथा कार्यक्रम परम्परागत र कर्मकाण्डी मात्रै भएको, मन्त्रालयगत रूपमा स्पष्ट र अर्थतन्त्र बलियो बनाउने खालका योजना तथा कार्यक्रम आउन नसकेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले देशको अहिलेको अवस्थालाई सुधार गर्ने, व्यापार घाटा कम गर्ने, शिक्षा स्वास्थ्य निशुल्क प्रदान गर्ने गरी कार्यक्रम आउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा आएका कार्यक्रमहरू कार्यान्वयनमा विशेष जोड़ दिनुपर्ने, पर्यटन, जलस्रोत, कृषि विकासका कार्यक्रम बजेट लक्षित गर्नुपर्नेमा जोड़ दिनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पूर्वाधार निर्माण र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकको शुरूमा सभामुख देवराज घिमिरेसँग समय माग गरी सांसद रंजिता श्रेष्ठले पूर्व सांसद रेशम चौधरीलाई वैशाख 17 गते पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न र चौधरीमाथि भएको व्यवहारको सार्वजनिक रूपमा जवाफ दिन सरकारसँग माग गर्नुभयो। सांसदहरूले संघीय संसदको सिंहदरबारमा भवन निर्माणमा भइरहेको ढिलाइका विषयमा सदनको ध्यानाकर्षण गराउँदै अब म्याद थप गर्दा यसलाई पूरा गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरू कान्तिका सेजुवाल, ठाकुर प्रसाद गैरे, पूर्ण बहादुर घरती, मनिष झा, प्रभु शाह लगायतले बैठकको आकस्मिक समयमा समसामयिक विषयमा धारणा राख्नु भएको थियो। बैठकको शून्य समयमा सांसदहरूले महिला हिंसाको घटना बढ़िरहेकाले यसको न्यूनीकरणका लागि सरकारले काम गर्नुपर्ने, पेट्रोलको मूल्य बढ़ने बित्तिकै बढ़ने गरेको भाड़ा दर, पेट्रोलको मूल्य घटे पनि नघट्दा आम नागरिक मारमा परिरहेको बताउनुभयो। सांसदहरूले मनसून शुरू भएसँगै हुन सक्ने विपदको न्यूनीकरणका लागि समयमा नै पूर्व तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सभामुख देवराज घिमिरेले संसदमा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई रूलिङ गर्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेशम चौधरीलाई बिना कारण पक्राउ गरी कारागार चलान गरिएको विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि सभामुखले रूलिङ गर्नु भएको हो। जनमत पार्टीका सांसद अब्दुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ दिएसम्म सदनको काम कार्यवाही अघि बढ़न नसक्ने बताउनुभयो। सभामुख घिमिरेले यही वैशाख 25 गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले घटनाका सम्बन्धमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिँदै सदनको काम कार्यवाही अघि बढ़ाउन आग्रह गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमले दिगो आर्थिक विकासको लक्ष्य लिएको बताउनु भएको छ। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको विकासको ढाँचा बदल्ने संकल्प लिएको बताउनुभयो। सांसदहरूले विगतका नीति तथा कार्यक्रममा आएका विषय कार्यान्वयन नहुँदा जनतामा नैराश्यता पैदा भएको अवस्थालाई अन्त्य गर्न अहिले प्राथमिकता तोकेर कार्यान्वयन गर्न सकिने विषय नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो। यस्तै सांसदहरूले आर्थिक सामाजिक रूपान्तरण दीर्घकालीन राजनीतिक स्थिरता सुशासन र न्यायपूर्ण समाज आर्थिक विकासलाई प्राथमिकता दिएकोले यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले नीति तथा कार्यक्रमले सुशासन प्रवर्धन उच्च आर्थिक वृद्धि र जनअपेक्षा सम्बोधन गर्न नसक्ने भन्दै सदनमा छलफलका क्रममा आएका सुझावलाई सकारात्मक रूपमा लिएर संशोधन गर्न पनि आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल सकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने र प्रधानमन्त्री केपी शर्मा ओलीबाट जवाफ दिने गरी निर्धारण गरिएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 28 गते आइतबार दिउँसो 1:15 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन तथा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको 23 वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलले संविधानले नेपाली नागरिकलाई स्वास्थ्य शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको पक्षलाई मनन गर्न जरूरी रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले चिकित्सक विदेशिने क्रम बढ़नु चिन्ताको विषय भएकाले यसलाई रोक्न सम्बद्ध पक्षले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रही शिक्षण अस्पतालका रूपमा यसले चिकित्सा शिक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै भविष्यमा नयाँ नयाँ विधामा जनशक्ति उत्पादन गर्नेतर्फ समेत प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मुलुकमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि ठिकाउ नै चुनौतीपूर्ण रहेको बताउनुभयो। मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्ने देशको आवश्यकता भएकाले राज्यकै लगानीबाट जनशक्ति उत्पादन गरी देशभित्रै टिकाउन प्रोत्साहन र सहुलियत प्रदान आवश्यक रहेको धारणा राख्नुभयो। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्र बस्नेतले प्रतिष्ठानले चिकित्सा शिक्षाको अनुसन्धान र स्वास्थ्य क्षेत्रको गुणस्तरमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप नेपालको निधन भएको छ। केही वर्षदेखि पार्किन्सन रोगबाट पीड़ित नेता नेपालको आज उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश पर्तौलाले जानकारी दिनुभयो। उहाँले सूचना तथा संचार जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो। एमालेको पोलिट ब्यूरो सदस्य रहिसक्नुभएका नेता नेपालले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउँदै आउनु भएको थियो भने एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गर्नु भएको थियो। उहाँको आजै अन्त्येष्टि गरिने भएको छ। सामान्य वर्षाले समेत दाउन्ने सड़क अवरूद्ध हुँदा यात्रुहरू आजित बनेका छन्। वर्षाका कारण सड़कमा सवारी साधन चिप्लिन सक्ने हुँदा दुर्घटनाको जोखिम बढ़ेको र घण्टौं जाम हुँदा यात्रुहरू समयमै गन्तव्यमा पुग्न सकेका छैनन्। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
सामान्य वर्षाले समेत दाउने सड़क अवरूद्ध बनेपछि यात्रुहरू आजित बनेका छन्। पानी पर्दा सड़क चिप्लो भएका कारण सवारीहरू चिप्लने दुर्घटनाको जोखिम उत्तिकै बढ़ेको छ भने घण्टौं जाम हुँदा समयमै यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन्। विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने विश्वकर्मा मन्दिर र 65 मोडमा सड़क हिलाम्य भएपछि सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने गरिँदै आएको छ। पूर्वी नवलपरासीतर्फ अरूणखोला र पश्चिमतर्फ बर्दघाटदेखि नै सञ्चालनमा रोक लगाइँदै आएको छ। उकालो र ओह्रालोमा गाड़ी चिप्लिने हुँदा सवारी सञ्चालन हुन सक्ने गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो।
अकस्मात परेको अविरल वर्षाको कारणले बाटो अवरुद्ध भएको हो। बाटो हिलो भएर गाडीहरू उकालो जान सकेन, ओह्रालो पनि झर्न सकेन, त्यो कारण अवरुद्ध भएको। अब मौसम सुधुर्दै गएपछि गाडी खुल्ने सम्भावना देखाएका छौँ हामीले।
राति 6 घण्टा सड़क बन्द गरेर विस्तार भइरहेको दाउने सड़कका विषयमा आयोजनाका पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्र यस्तो बताउनुहुन्छ।
पश्चिमी खण्डमा अहिलेसम्म फिजिकल प्रोग्रेस 63% पाराधीन भइसकेको छ। पछाडिवाला सेक्सन जहाँ ब्याकटिङ भइरहेको छ त्यो ठाउँमा तुरन्तै कालो पत्री गर्न सकिँदैन। ब्याकटिङ गरेको ठाउँमा ग्राभल गरेर यातायात सहज रूपमा सञ्चालन गर्ने, वर्षभन्दा पछाडि मात्र चाहिँ बिचको 2-3 किलोमिटर चाहिँ बाँकी रहन्छ।
आगामी असारसम्म यस सड़कको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणगढ़ बुटल सड़क विस्तार आयोजनाले जनाएको छ। हालै दैनिक जसो सड़क अवरुद्ध हुँदा यात्रुले शास्ति भोग्दै आएका छन्। घण्टौसम्म जाममा फस्दा यात्राको तितो अनुभव सुनाउनुहुन्छ बर्दघाटका व्यवसायी नरेन्द्र पन्थी।
जामलाई त्यहाँ ओभरटेक गर्ने, गाडी तेर्साएर राखिदिने, गाडीलाई पास हुन नदिने, त्यहाँ कमी कमजोरी गाडीवालाको पनि जस्तो लाग्यो। ठेकेदार कम्पनीले पनि टु वे हिँड्ने ठाउँ गराउन मिल्ने ठाउँमा पनि एक टिप्पर माटो पनि नहालेर वन वे बनाइदिइरहेछ। ठाउँ ठाउँमा बिग्रेका गाडी पनि ठाउँ ठाउँमा त्यसै छोडेछन्। प्रशासनको पनि कमी कमजोरी देखियो।
पछिल्लो समय सड़क निर्माणले गति भने लिएको छ तर वर्षायामले दाउने खण्डको काम अघि बढ्ने नदिएकाले ठूलो झरी शुरू भए कयौं दिन यातायात अवरुद्ध नहोला भन्न सकिने अवस्था देखिँदैन। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली भुक्तानी नेटवर्क एपीएनको 21 फोरमका सहभागीले भेट गरेका छन्। फोन पेद्वारा आयोजित सम्मेलनमा सहभागी नेपाल सहित 13 देशका 14 जना प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सीमापार रिटेल भुक्तानी प्रणाली र डिजिटल वित्तमा क्षेत्रीय सहकार्यको सुदृढ़ीकरणका बारेमा छलफल गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्वलाई जोड़ दिन आग्रह गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले दलगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थमा बढ़ी ध्यान दिनुपर्ने बताउनु भएको छ। पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रको विकासमा सबैले जोड़ दिनुपर्ने बताउनुभयो। सभापति देउवाले विदेशी अनुदान घट्दै गएको परिप्रेक्ष्यमा देशभित्रै लगानी मैत्री वातावरण तयार गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा कंग्रेस केन्द्रीय सदस्य एवं आर्थिक नीति तथा योजना विभागका प्रमुख प्राध्यापक डाक्टर गोविन्दराज पोखरेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका प्राध्यापक डाक्टर संजय आचार्य लगायतले आगामी बजेटमा कर प्रणालीको सुधार गर्नुपर्ने, कर संकलन एउटै प्रणालीबाट हुनुपर्ने, दोहोरो करको व्यवस्थालाई हटाइनुपर्ने आवश्यक रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बीच भेटवार्ता भएको छ। अध्यक्ष दाहाल निवास खुमलठारमा आज बिहान भएको भेटघाटमा उहाँहरूबीच आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कोहलपुर सुर्खेत 132 केवी प्रसारण लाइन अन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिनुभएको छ। मन्त्री खड्काले आज आयोजना प्रमुख रवि कुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको हो। बाँकेको वैजनाथ गाउँपालिका 4 बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण 3 विद्युत टावर निर्माण हुन नसकेपछि आयोजना निर्माणमा ढिलाइ भइरहेको छ। बर्दियाको गेरुवा गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय सेवा क्षेत्रभित्र बालबालिकाको पढ़ने बानीमा सकारात्मक परिवर्तन आएको छ। विद्यालय जाने बालबालिका रहेका घरहरूमा पढ़ाई कुना बनाइएपछि बालबालिकाको पढ़ने बानी र व्यवहारमा परिवर्तन आएको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बर्दियाका घर घरमा अहिले एक कोठालाई विभिन्न शैक्षिक सामग्री टाँसेर सिकाई मैत्री कोठा अर्थात पढ़ाई कुना बनाइएको छ। पढ़ाई कुनामा कापी कलम गरम पोशाक राख्ने ठाउँ छ। पढाई बाहेक अतिरिक्त क्रियाकलाप समेत पढाई हुने कुनामै बसेर गर्दछन्। पहिले घरमा पढ्ने बानी थिएन, पढाई कुना बनाएपछि बालबालिकाको घरमा पढ्ने बानीको विकास भएको अभिभावकहरूको भनाइरहेको छ।
पढाई कुना भनेर मेरो छोरोको पनि यहाँ बनाइदिएछु। छोरो चाहिँ अहिले स्कुलबाट आइसकेपछि एकछिन खेलेर त्यसपछि पढाई कुनामै नै बसेर पढ्ने, चित्रहरू बनाउने, नयाँ नयाँ चिजहरू सिक्न खोज्छ, त्यही बसेर गर्छ।
पढाई कुना बना लिनु स्कुल
गेरुवा गाउँपालिकाको समन्वयमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्रको सहकार्यमा समुदायमा सशक्त बालिका परियोजना सञ्चालित छ। परियोजना अन्तर्गत विद्यालय सेवा क्षेत्रका अभिभावकहरूलाई अभिभावक शिक्षा सम्बन्धी तालिम सञ्चालन गरिएको थियो। तालिम पश्चात अभिभावकले पढाइ कुनाको व्यवस्थापन सँगै आफ्ना बालबालिकाको पढाइ लगायत गतिविधिमा चासो दिन थालेका छन्। त्यसैले आफूहरू पढाइ कुनामा व्यस्त भएको उनीहरू बताउँछन्।
हामीहरूको लागि ऱ्याक पनि बनाइदिनु भएको छ। पहिला पढ्थेनौ, धेरै जस्तो खेल्थ्यौँ मात्रै, आजकल हामीहरू धेरै जस्तो पढ्छौ मात्रै।
अभिभावक शिक्षा तथा पढाइ कुनाले बालबालिकामा पढाइ प्रति रुचि बढेको र सिकाइ स्तरमा पनि सुधार आएको विद्यालयका प्रधान अध्यापक योगेन्द्र प्रसाद चौधरीको भनाइरहेको छ।
अहिले हाम्रो लगभग 75% पढाइ कुना निर्माण भएको छ। पढाइ कुना निर्माण भएका बाल बालिकामा हामीले पढाइमा सुधार भएको पायौँ र अहिलेको हाम्रो सिकाइ उपलब्धि पनि गत वर्ष भन्दा यो वर्ष 16% वृद्धि भएको छ र हाम्रो यस वर्षको नतिजा पनि हाम्रो लगभग 18% वृद्धि भएको।
सामुदायिक विद्यालयको सिकाइ उपलब्धि खस्कदै गएको वर्तमान अवस्थामा गैर सरकारी संघ संस्थाहरू मार्फत सञ्चालन गरेका यस्ता किसिमका राम्रा र प्रभावकारी अभ्यासहरूको सिको गर्दै स्थानीय सरकारहरूले आफ्ना मातहतका सम्पूर्ण सामुदायिक विद्यालयका सेवा क्षेत्रमा पुर्याउन सके सिकाइ उपलब्धिमा पक्कै पनि सुधार आउनेछ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
राष्ट्रिय विभूति सीताको उत्पत्ति जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ। त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा वैशाख शुक्ल नवमीका दिन सीताको उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ। भगवान विष्णुको छैठौं अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायल गाजा युद्ध शुरू भए त आक्रमणमा परि गाजापट्टीमा 16,000 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अधिकारीहरूका अनुसार सन् 2023 अक्टोबर 7 इजरायली सैन्य शुरू भएको गाजा क्षेत्रमा हरेक 40 मिनटमा एक बच्चाको मृत्यु भइरहेको छ। आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्याउँदै इजरायलले मार्चको शुरूमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको छ भने हजारौं बालबालिका र गर्भवती चिकित्सा सेवाको पहुँचबाट वञ्चित हुनु परेको छ। इजरायलले पूर्वाधारलाई लक्षित गरेको र सहयोग अस्वीकार गरेको कारण धेरै बालबालिका स्वच्छ पिउने पानी र उचित पोषणमा सीमित हुनु परेको छ। हमाससँगको जनवरीको युद्ध विराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च 2 गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो। यसैबीच इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली संघ ईयूले गाजामा तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गर्दै इजरायली अधिकारीहरूलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ। युक्रेनले रूसको राजधानी मस्कोलाई लक्षित गरी गए राति रातभर ड्रोन आक्रमण गरेको रूसले आरोप लगाएको छ। युक्रेनको ड्रोन आक्रमणका कारण मस्कोका चारवटै विमानस्थल केही घण्टाका लागि बन्द गर्नु परेको रूसको उड्डयन निगरानी गर्ने रोसा भियाटसियाले जनाएको छ। मस्कोका नगर प्रमुख सर्गेई सोभ्याइनिनले विभिन्न दिशाबाट आएका 19 युक्रेनी ड्रोनलाई शहर पुग्नु अगावै नष्ट गरिएको र अहिले चारवटै विमानस्थल सुचारू गरिएको जानकारी दिनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2081-82 को तेस्रो त्रैमासिक अवधिसम्म राजस्व संकलन वार्षिक लक्ष्यको तुलनामा निकै कम भएपछि सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती गरेको छ। अर्थ मन्त्रालयले वैशाख 16 गते महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै चौथो किस्ता बापतको वित्तीय समानीकरण अनुदान कटौती गर्न भनेको छ। अर्थ मन्त्रालयको निर्देशनपछि महालेखा नियन्त्रक कार्यालयले गत आइतबार देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ता बापतको 20.68% हिस्सा मात्रै पठाउन भनेको छ। आर्थिक वर्ष 2081-82 को चैत मसान्तसम्म वार्षिक लक्ष्यको तुलनामा 82.72% मात्र राजस्व संकलन भएको र सोही अनुपातमा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयबाट लेखी आएको महालेखा नियन्त्रकको कार्यालयको परिपत्रमा उल्लेख गरिएको छ। यस वर्ष प्रदेश तथा स्थानीय तहहरूले कुल स्वीकृत वार्षिक बजेट मध्ये चौथो किस्तासम्मको 91.76% बराबर मात्रै बजेट पाउनेछन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार 3 उद्योग तथा फर्महरूलाई 7,05,000 रूपियाँ जरिवाना तिराएको छ। विभागको अनुगमन टोलीले सोमबार 14 उद्योग तथा फर्महरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा विभागले काठमाडौँ महानगरपालिका 16 बालाजुको दुगड ब्रदर्स एण्ड सन्सलाई 3,00,000 रूपियाँ जरिवाना तिराएको छ। त्यस्तै विभागको अनुगमन टोलीले बालाजुकै मोडर्न स्लिपर इण्डस्ट्रीलाई 2,05,000 रूपियाँ जरिवाना तिराएको छ। ती दुवै उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतोलमा हेरफेर गरेको पाइएपछि कार्यवाही गरिएको विभागले जनाएको छ। विभागको अनुगमन टोलीले काठमाडौँ महानगरपालिका 22 रहेको लेभल्स स्टोर्स प्रालीलाई 1,00,000 रूपियाँ जरिवाना तिराएको छ। नेपाली बजारमा मंगलबार एकै दिन सुनको मूल्य 5,300 रूपियाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्वरूप स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको हो। मंगलबार छाप भएको सुन तोलाको 1,89,900 रूपियाँमा कारोबार भएको छ। गत आइतबार छाप भएको सुन प्रति तोला 1,84,100 रूपियाँमा किनबेच भएको थियो। दाङको कोइलावास भन्सार कार्यालयले चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 1,04,00,000 रूपियाँ बढी राजस्व संकलन गरेको छ। चैतसम्म 1,04,92,000 संकलन भएको कार्यालयका प्रमुख लोकबहादुर विष्टले जानकारी दिनुभयो। भन्सार कार्यालयले चालू आर्थिक वर्षमा 1,63,06,000 राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। पर्वतको मोदी खोलाबाट उत्पादित विद्युतलाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी नयाँ मोदी प्रसारण लाइन निर्माण शुरू गरिएको छ। कुस्मा नगरपालिका 7 खरेयादेखि मोदी गाउँपालिका 2 देवपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेशनसम्म नयाँ प्रसारण लाइन निर्माण शुरू गरिएको हो। कुस्मा तल्लो मोदी नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा 1,00,00,000 बराबरको जग्गा अधिग्रहण भइसकेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाड़ी भागका थोरै स्थानहरू तथा बाँकी भागका 1-2 स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर। काठमाडौँको अधिकतम 23.6 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 15.7 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 8 फुट। र दिपालको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस, न्यूनतम 17.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी। सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुख देवराज घिमिरेको रूलिङ। संविधानको भावना अनुसार स्वास्थ्य सेवामा समान पहुँच पुर्याउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप नेपालको 71 वर्षको उमेरमा आज निधन, आजै अन्त्येष्टि गरिने। र इजरायल गाजा युद्ध शुरू भएदेखि 16,000 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार। We'll be right back.